नमस्कार। नीति अनुसन्धानमा हाम्रा प्रयास शुरू। रेडियो कार्यक्रम सुन्ने प्रतीक्षामा रहनुभएका सम्पूर्ण श्रोतामा हामी तपाईहरू समक्ष हाम्रो 92 औं श्रृंखला लिएर आइसकेका छौं। प्रत्येक महिनाको दोस्रो र चौथो बुधबार जस्तै हामी तपाईहरूलाई नीति अनुसन्धानका विविध सामग्री सुनाउनेछौ। तपाईहरूले यो कार्यक्रम रेडियो नेपालबाट सुनिरहनु भएको छ भने तपाईले यो र यसभन्दा अगाडिका श्रृंखलाहरू हाम्रो वेबसाइट www.pri.gov.np मा गएर सुन्न र डाउनलोड गर्न पनि सक्नुहुनेछ। अबको 15 मिनट यहाँहरूको साथको अपेक्षा राखेका छौं। आजको कार्यक्रममा यहाँहरूले जानकारी र नीति अनुसन्धान प्रतिष्ठान पीआरआईले आयोजना गरेको राष्ट्रिय जनशक्ति विकास नीति 2080 मस्यौदा उपर गरिएको नीति सम्वाद कार्यक्रमको सार संक्षेपको दोस्रो तथा अन्तिम भाग लिएर आएका छौं। कार्यक्रमको शुरूआत यो जानकारीबाट।
अनुसन्धानदाता, शुभेच्छुकहरू एवं अनुसन्धान विधासँग सम्बन्धित विज्ञहरू, यदि यहाँहरूसँग नीति अनुसन्धानका लागि सान्दर्भिक तथा महत्वपूर्ण सुझाव वा अनुसन्धान अवधारणा छन् भने तपाईले हाम्रो वेबसाइट www.pri.gov.np मा गई सहकार्य गर्नुहोस्, थिची त्यहाँ दिइएको अवधारणा पेश गर्नुहोस् फारम भरी, वा हाम्रो टेलिफोन नम्बर 9771453017 सम्पर्क गरी वा इमेल info@pri.gov.np मा पठाउन नीति अनुसन्धान प्रतिष्ठान हार्दिक अनुरोध गर्दछ।
यो जानकारी पछि अबको पालो नीति अनुसन्धान प्रतिष्ठानले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको अनुरोधमा आयोजना गरेको राष्ट्रिय जनशक्ति विकास नीति 2080 मसौदाका सम्बन्धमा आयोजना गरेको नीति संवादको बाँकी अंशको।
राष्ट्रिय जनशक्ति विकास नीति 2080 मस्यौदाका सम्बन्धमा आयोजित नीति सम्वाद कार्यक्रममा वित्तीय क्षेत्रमा लामो समय व्यतीत गर्नुभएका अनिल केसरी शाहले असल नेतृत्वको विकास नभई जतिसुकै राम्रो जनशक्ति विकास भए पनि त्यसले देश विकासमा ठोस योगदान पुर्याउन गाह्रो हुने अनुभव बाँड्दै अगाडि भन्नुभयो।
हामी भन्छौ कि हाम्रो युनिभर्सिटी राम्रो भएन, स्कूल राम्रो भएन, यो राम्रो भएन, त्यो राम्रो भएन, त्यही भएर हाम्रो जनशक्ति राम्रो भएन। जुन नर्सको कुरा गर्नुभयो, त्यो नर्स आऊ आऊ भनेर बेलायतले मागिरहेछ, अमेरिकाले मागिरहेछ, अस्ट्रेलियाले मागिरहेछ, हाम्रो डक्टरलाई मागिरहेछ, इन्जिनियरलाई मागिरहेछ, अब बीबीए एमबीए गरेको पनि सबै खाडी क्षेत्र मलेसिया ब्याङ्कर भएर बसिरहेको छ। भनेपछि के साँच्ची नै हाम्रो जनशक्ति उत्पादन गर्ने क्षमता नराम्रो भएर चाहिँ हाम्रो स्थिति यो भएको हो? मलाई त त्यो लाग्दैन। त्यस्तो भएदेखि त नेपाली सबै यहीँ बसिरहन्थे नि त। पसिना बगाउने नेपाली पनि खाडी क्षेत्रमा, त्यत्रो वर्ल्ड कप हेऱ्यौँ हामी, नेपाली कि पसिनामा बन्यौँ। अस्ट्रेलियामा गएर ओपन हार्ट सर्जरी गर्यो भने नेपाली डक्टर नै पाइन्छ। भनेपछि स्कुल कलेज युनिभर्सिटी नराम्रो भएदेखि त त्यहाँ किन जान्थ्यो होला त उनीहरू? उनीहरूले किन लिन्थे होला त? एउटा अर्कै प्रब्लम छ हाम्रो। हामी प्रब्लम एउटा छ, किडनी प्रब्लम छ, फोक्सोको डक्टर कहाँ गइरहेको छ जस्तो लाग्छ कहिले काहीँ। के जे प्रब्लम हो त्यसमा लाग्नु पर्यो। त्यो प्रब्लम भनेको अघि मैले भने नेतृत्वको विकास हो, त्यो वातावरण बनाउने हो।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव कमला घिमिरेले हाम्रा थुप्रै जनशक्ति श्रम गर्न खाडी राष्ट्र गइरहेको तर उद्योग कल कारखानामा चाहिने दक्ष तथा अर्धदक्ष जनशक्ति अन्य मुलुकबाट ल्याउनु परिरहेको सन्दर्भ उल्लेख गर्दै देशलाई कस्ता र कति जनशक्ति चाहिन्छ त्यसको स्पष्ट खाका आउनुपर्ने धारणा राख्दै अगाडि भन्नुभयो।
धेरै जसो ठुला उद्योगहरूमा चाहिने प्राविधिक तथा लेबरहरू इन्डियाबाट आएर काम गरिरहेको अवस्था छ। ठुला उद्योगहरूमा चाहिने मेकानिकल इन्जिनियर अनि केमिकल इन्जिनियरहरू इन्डियाकै धेरै आइरहेको अवस्था छ। यस सम्बन्धमा यो नीतिको छलफल गर्ने क्रममा उद्योग व्यवसायहरूसँग पनि छलफल गर्नु पर्यो र कस्तो प्रकारको जनशक्तिले त्यहाँ हाम्रा उद्योगहरूमा त्यसकै जनशक्ति प्रयोग हुन सक्छ भन्ने कुरा त्यहाँबाट आउनेछ।
नीति सम्वाद कार्यक्रममा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमले ढिलै भए पनि राष्ट्रिय जनशक्ति विकास नीति आउन लागेकोमा सन्तोष व्यक्त गर्दै लामो अवधिको प्रयासले सार्थकता पाउन लागेकोमा सबैलाई बधाई दिँदै अगाडि भन्नुभयो।
धेरै विश्वमा मुलुकहरू विकसित छिटो किन भएका छन् भन्दा त्यहाँको मानव संसाधनको विकासका कारणले भएका छन् र त्यो के का कारणले भएका छन् भने त्यहाँको हाई लेभल पोलिटिसियन हाई लेभलले हायर लेभलबाट त्यसमा एउटा कमिटमेन्ट भएको छ, ओनरसिप लिएको। त्यसले गर्दाखेरि त्यहाँ कता हेर्ने भने शिक्षा मन्त्रीको अध्यक्षतामा परिषद गठन गर्ने भने मैले भने त्योभन्दा पनि माथि जानुपर्छ, त्यो पोलिटिकल कमिटमेन्टको लागि सामान्य प्रधानमन्त्रीज्यूकै अध्यक्षतामा गर्ने हुनुपर्छ जस्तो लाग्छ। त्यो भयो र हाई लेभल पोलिटिक्सले ओनरसिप लियो र त्यो अनुसारको चाहिँ प्लान, किनभने हामी एउटा नीति बनाउँछौँ मानव संसाधन नीति अनि त्यो एउटा डकुमेन्ट बनाउँछौँ अनि अरू पोलिसीहरूसँग हाम्रो अरू शिक्षाको नीति उद्योग नीति अरू अरू रिलेटेड ट्रेनिङ पोलिसी होला सबै अरू नीतिहरूसँग हाम्रो कन्सिस्टेन्ट भएन, मेन स्ट्रिमिङ भएन, त्यो अनुसारको पोलिसी अनुसारको हाम्रो बजेट भएन, एक्टिभिटीहरू भएन, कार्यक्रमहरू भएन भने फेरि हाम्रो त्यो चाहिँ नीति बनाउने होइन नीति लेख्ने, हामीले लोकसेवामा दाखल लेख्न मात्रै काम लाग्छ।
राष्ट्रिय जनशक्ति विकास नीति 2080 मस्यौदा सम्बन्धी नीति सम्वाद कार्यक्रममा कृषि नीति अनुसन्धान केन्द्र प्रमुख डाक्टर कृष्ण तिम्सिनाले आफ्नो धारणा यसरी राख्नुभयो।
यो समग्रतामा अहिलेसम्म नीतिहरू हेर्दाखेरि एग्रिकल्चर सेक्टरको मिनिस्ट्रीले निकालेका नीतिको बुकमा त 28-30 नीति निकालिएको छ, तर एज अ होल हामीले चाहिँ एग्रिकल्चर रिलेटेड कति पोलिसी स्ट्राटेजीहरू छन् भनेर हेर्दा 54 आइडेन्टिफाई गरेका थियौँ र 54 रिभ्यू गरेर हेर्दा के देखाएको थियौँ भने वास्तवमा हुनु र गर्नुपर्ने राम्रा चिज त सबै त्यहाँ छन्, अब किन चाहियो र नीति भन्ने फिल हुन्छ। अनि त्यो अर्थमा भन्नुपर्दा नीति मात्रै रिसर्च चाहिँ यो चाहिँ नीति बनाएर मात्रै पनि हामी चाहिँ अपुरो हुँदो रहेछौँ है भन्ने चाहिँ मैले आफूले त्यो रिभ्यूबाट फिल गराएको छु।
नीति सम्वाद कार्यक्रममा नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सिलु मानन्दर बज्राचार्यले आफ्नो धारणा यसरी राख्नुभयो।
हामीले पोलिसी बनाउँदाखेरि रिसर्च बेस्ड हुनु पर्यो, त्यसै कारणले यो पोलिसी निर्माण गर्दाखेरि पनि यसलाई हामीले हाम्रो राष्ट्रिय योजनासँग मिल्ने किसिमबाट अथवा योजनै बनाउने बेलामा पनि त्यो अनुसन्धानको चाहिँ हुनु नै पर्यो होइन। त्यसै कारणले पहिलो कुरो त हामीले हाम्रो मुलुकलाई कस्तो रूप दिने हो र हामीले आर्थिक समृद्ध गराउने भनेको छ, त्यसको हरेकको टार्गेट कुन कुन सेक्टरमा के गर्ने हो त्यो कुरो क्लियर हुनु पर्यो र त्यसपछि ती विभिन्न सेक्टर्समा कति ह्युमन रिसोर्सेसहरू कुन सेक्टरमा चाहिन्छ भन्ने कुरो चाहिँ एकिन हुनु पर्यो र त्यसपछि नै हामीले के गर्न सकिन्छौँ त भन्दाखेरि त्यो अनुसारको ह्युमन रिसोर्सको इस्टिमेसन जरुर गरिकन अनि त्यो अनुसार हामीले
नीति सम्वाद कार्यक्रममा नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष, नेपाल टेलिभिजनका पूर्व कार्यकारी अध्यक्ष एवं अस्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेश दाहालले संसारको सबैभन्दा ठूलो शक्ति मानव संसाधन शक्ति भएको उल्लेख गर्दै नेपालमा मानव संसाधनको उपयुक्त प्रयोग गर्न नसकिएको प्रसंग केलाउँदै अगाडि भन्नुभयो।
कहिले कर्मचारीहरू हामी जनशक्तिहरूले चाहिँ खालि पैसा तलब भन्नुभन्दा पनि उसले आइडेन्टिटी सबैभन्दा महत्त्वपूर्ण कुरा छ, त्यो कुरालाई कसरी हामी समावेश गर्न सक्छौँ भन्ने कुरा चाहिँ हामीले लेख्नु पर्यो। जस्तो अस्ट्रेलियामा म रहँदा त्यहाँ चाहिँ भर्टिकल हाइटले जब काम गर्न थाल्छौँ त्यसले होराइजेन्टल हाइट जहिले पनि कमजोर हुन्छ। जहिले पनि हामी होराइजेन्टल हाइटमा काम गर्न खोज्यौँ भने एउटा मास्टर्स गरेको मान्छे पनि जब उसले राम्रो स्यालेरी पाउँछ भन्ने बित्तिकै ऊ चाहिँ सानो काम गर्नको लागि तयार हुन्छ, काममा डिफ्रेन्स हुँदैन, फरक हुँदैन। हाम्रोमा के छ भन्दाखेरि त्यो माथि त्यो माथि त्यो माथि त्यो माथि त्यो माथि यो सिस्टमलाई जब हाई ऱ्याङ्किङ गर्न थालिन्छ अनि नीति जतिसुकै भए पनि काम गर्ने वातावरणको सिर्जना हुँदैन अनि एउटा संशोधनको जाति कहाँ पुगिरहेको हुन्छ अर्को कुरा प्रतिस्पर्धामा अल्झिरहेको छ। त्यसैले पर्फर्मेन्सको प्रतिस्पर्धा हुनु पर्यो, त्यसैले पर्फर्मेन्स म्यानेजमेन्टको काम चाहिँ हाम्रो नीतिमा उल्लेख गरेको छ। यसमा हेऱ्यो कसरी हामीले कार्य सम्पादनको स्तर निर्धारण गर्ने भन्ने कुराहरू पनि नीतिमा समावेश छ। र त्यसको लागि के रहेछ भन्दाखेरि अलिकति मोटिभेसन फ्याक्टर्सलाई हामीले कसरी लान सक्छौँ, म सानो उदाहरण तपाईँलाई दिन चाहन्छु। अहिले सेवाको क्षेत्र, उत्पादनको क्षेत्र, बजारको क्षेत्र, प्रशासनको क्षेत्र, विकासको क्षेत्र, नीति निर्माणको क्षेत्र हामी छुट्न भएन। त्यहाँ पोलिसी राम्रो आइदियो भने पो इम्प्लिमेन्टेसन राम्रो हुने भयो। पोलिसी नै गयो भने काम गर्ने कर्मचारीले पनि काम गर्ने वातावरण पाउँदैन, सबभन्दा ठुलो कुरा त्यो, काम गर्ने जनशक्तिले पनि काम गर्ने इन्भाइरोमेन्ट पाउँदैन। अब विदेशीको छ भने के गर्ने? यो ग्लोबलाइजेसन मोडर्नाइजेसन लिबरलाइजेसनको संसारलाई हामीले टाढा देख्नु भएन, बिर जान्छन्। हाम्रो जनशक्ति बाहिर गएको छ भने बाहिर सिकेको कुरालाई नेपालमा कसरी ल्याउने र बाहिरको जनशक्तिलाई पनि हामीले कसरी भित्राउने त्यतातिर पनि हामीले सोच्नुपर्छ जस्तो लाग्छ। त्यसको लागि हामीले सहज इफिसियन्सी वातावरणको सिर्जना गर्नुपर्छ।
नीति संवाद कार्यक्रममा स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक रोशनी तुइतुइले मस्यौदामा जनशक्तिको वर्गीकरण गरिएको भए तापनि त्यसको व्याख्या आवश्यक रहेको बताउँदै अगाडि भन्नुभयो,
सबभन्दा पहिलो कुरा चाहिँ जुन यसमा चाहिँ उच्च मध्यम तल्लो र आधारभूत जनशक्ति भनेको छ त्यसलाई चाहिँ डिफाइन हुनुपर्छ होला तिर चार छोरीको के हो भन्ने कुरा। दोस्रो एकदमै राम्रो इन्टर्नसिप र एप्रेन्टिसिप हुनुपर्छ भने छ त्यो पनि कुन कुन विषयमा गर्ने हो त्यो स्पेसिफाई हुनुपर्छ जुन चाहिँ स्वास्थ्यमा चाहिन्छ र हामीले अहिले गरिरहेको छौँ। त्यस्तै गरेर कृषिमा शिक्षामा ब्याङ्किङमा कहाँ कहाँ हुनुपर्छ त्यो पनि स्पष्टता हुनुपर्छ होला। तेस्रो चाहिँ के भन्दाखेरि जस्तो कि अहिले स्वास्थ्यबाट नै हामीले स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनशक्ति रणनीति बनाएको छ। त्यस्तै चिकित्सा शिक्षा आयोगबाट चाहिँ कुन जनशक्ति कति चाहिन्छ भने प्रक्षेपण गरेको छ हो। यो जुन अलरेडी स्वीकृत भएको रणनीति र जुन कार्ययोजना आफ्नो चाहिँ प्रक्षेपणलाई चाहिँ यहाँ कहाँ कसरी टाइअप गर्नु किनकि टोटली नयाँ हुँदा कि फेरि हाम्रो चाहिँ अन्तर मन्त्रालय छ यो चाहिँ टाइअप हुनै पर्छ किनकि हामीले एचआरएस स्ट्राटेजीमा कुन जनशक्ति अहिले 2020 कति छ 2025 कति चाहिन्छ र 2030 कति चाहिन्छ भनेर स्वास्थ्य तथा जनसङ्ख्या मण्डलले स्पष्ट किदान गरेको छ त्यो अनुसार प्रडक्सन गर्ने भनेर हामीले चिकित्सा शिक्षा आयोगलाई दिइसकेको छ। त्यस कारण चाहिँ यो तारतम्यता चाहिँ मिलाउनु पर्छ होला।
नीति संवाद कार्यक्रममा विषय विज्ञ सगुन पौडेलले आफ्नो धारणा यसरी राख्नुभयो,
हामी क्लियर हुनुपर्ने कुरा के छ भने हाम्रो लेबर मार्केट एनालाइसिस गर्नुपर्ने छ। जस्तो अहिले हामीले चाहिँ हेल्थ सेक्टरको चाहिँ गरिसकेका छौँ होइन, हाम्रो अहिलेको अवस्था के छ, ग्याप के हो, कुन कुन स्पेसियालिटी ग्यास छ, कसरी प्रोडक्सन गर्न सक्छ भनेर हामीले चाहिँ स्वास्थ्य क्षेत्रको गरेका छौँ। तर अब यो चाहिँ ओभर राष्ट्रिय जनशक्ति भएको हुनाले यसले चाहिँ धेरै विषयगत क्षेत्रहरूमा चाहिँ त्यो लेबर मार्केट एनालाइसिस गरेर नीतिमा हामीले ब्याकग्राउन्डमा राख्यौँ भने त्यसले चाहिँ हामीलाई चाहिँ अलिक क्लियरली मार्गदर्शन गर्छ, हामीले चाहिँ कुन कार्यनीति लिनुपर्छ, कुन रणनीति लिनुपर्छ भन्ने चाहिँ त्यसले हामीलाई चाहिँ गाइड गर्छ। माइग्रेसन र मोबिलिटीको लागि स्ट्राटेजी के हो त्यो कुरालाई पनि हामीले राख्नुपर्छ। त्यस्तै अर्को चाहिँ नेसनल र इन्टरनेसनल लेभलमा गरेका कमिटमेन्टहरू छन्। जस्तो रिसेन्टली अब हामीले चाहिँ युके गभर्मेन्टसित सबै नर्सहरू चाहिँ हामीले चाहिँ नेपालबाट पठाउँछौँ भनेका छौँ। यस्ता कमिटमेन्टहरू अरू वर्क फोर्समा पनि भएको छ होइन, दुवै कता अब सबै ठाउँमा भएको छ भने त्यो कुन लेभलमा हामीले कमिटमेन्ट गरेका छौँ त्यसको क्वान्टिटेटिभ एनालाइसिस गरेर हामीले चाहिँ कुन नीति लियो भने चाहिँ हामीले यहाँको एचआरले प्रोडक्सन म्यानेजमेन्ट गर्न सजिलो हुन्छ भन्ने कुरा चाहिँ हाम्रो डकुमेन्टमा चाहिँ आउनुपर्छ।
राष्ट्रिय जनशक्ति विकास नीति 2080 मस्यौदा बारेको नीति संवाद कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव अर्जुन बहादुर श्रेष्ठ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव इन्दिरा अरियाल, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सामुदायिक चिकित्सा विभागका प्राध्यापक डाक्टर लोचना श्रेष्ठ, वरिष्ठ विधागत विज्ञ प्राध्यापक डाक्टर शरद वन्त, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव हरिप्रसाद अधिकारी, राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य राजकुमार आचार्य, नेपाल युवा परिषदका अध्यक्ष सरोज भानिया लगायतका वक्ताहरूले राष्ट्रिय जनशक्ति विकास नीति 2080 मस्यौदामाथि आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव शरद राज अडान, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव यज्ञ पुरी, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर शालिग्राम भण्डारी, ललितपुर महानगरपालिकाका प्रमुख महिला विकास अधिकृत महेश्वरी विष्ट रावल, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानूनलाल चौधरी, नेपाल व्यवस्थापन संघका कार्यकारी निर्देशक सुभाष कोइराला, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव हरिप्रसाद निरौला लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता तथा अनुसन्धान विभाग प्रमुख डाक्टर हरि शर्मा न्यौपानेले गर्नु भएको थियो। कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ताहरू, अनुसन्धानकर्ताहरू, विश्लेषकहरू तथा व्यवस्थापन विभागका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
अहिले हामी सुनाउँदै थियौं राष्ट्रिय जनशक्ति विकास नीति 2080 मस्यौदाका सम्बन्धमा आयोजित नीति संवाद कार्यक्रमको सार संक्षेप।
हवस् त श्रोता, आजलाई नीति अनुसन्धानमा हाम्रा प्रयासहरू रेडियो कार्यक्रम यति नै। आगामी कार्यक्रममा फेरि भेटघाट गर्ने बाचा सहित कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौ। तपाईँको दिन शुभ रहोस्। नमस्कार।